तो आइए अब सूरत अल-अनाम शुरू करते हैं और देखते हैं कि इसमें मालिक की क्या क्या निशानी है। पूरी सूरत अल-अनाम का जो खुलासा है वो अल्लाह की मार्फत है, और ये वो सूरत है जिसके बारे में आता है कि इसकी एक एक आयत के साथ कई कई फरिश्ते नाजिल हुए थे। यानी जिस वक्त ये सूरत नाजिल हुई थी तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम एक ऊँटनी पे थे और वो इतनी बोझल हो गई कि उसकी टांगें चिरचिराने लगी, तो फिर आप उस ऊँटनी से नीचे उतर गए। ये बड़ा प्यारा कलाम है, इसको अपने दिल पे लीजिए, देखिएगा कैसे दिलों का तस्किया होता है। दुआ करें कि तस्किया कर दे। इस रमज़ान में तो दिलों को धोना ही धोना है, तलब सच्ची रखें, अल्लाह देगा। और दुआ करते हैं कि अल्लाह इस सच की तरफ बढ़ते हुए कदम कभी दुनिया के किसी झूठ की वजह से हट ना जाए। झूठे लालच, झूठी ख्वाहिशें, झूठी तमन्नाएं और फिर बाद में झूठे बहाने, ये था और वो था। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाहिल्लज़ी खलक़ अस्समावाति वल-अर्द वजअलज़्ज़ुलुमाति वन-नूर। अल्लाह के नाम से जो बेइंतहा मेहरबान और रहम फरमाने वाला है। तारीफ़ अल्लाह के लिए है जिसने ज़मीन व आसमान बनाए, रोशनी और तारीकियाँ पैदा की। क्या रोशनी उसने पैदा की, उस अल्लाह नूरुस्समावाति वल-अर्द ने इस पूरी कायनात को रोशन कर दिया। हिदायत का नूर, ये कुरान का नूर, ये है रोशनी। और ज़ुलुमात नफ्स के अंधेरे, माशरे के अंधेरे, ख्वाहिशात और तमन्नाओं के अंधेरे। फिर भी वो लोग जिन्होंने दावत हक को मानने से इनकार कर दिया, दूसरों को अपने रब का हमसर ठहरा रहे हैं। है ना जुल्म की बात। दुनिया वाले उसको उनको दिखते हैं लेकिन आसमान बनाने वाला नहीं दिखता। कोई थोड़ी सी खूबसूरत छत बना ले, कहते हैं किसने बनाई है, हाय वॉस वॉ वाह वाह करते रहते हैं, और आसमान के नीचे जाकर कभी गौर नहीं करते कि इस आसमानी छतरी को किसने कायम किया है। वही है जिसने तुमको मिट्टी से पैदा किया, फिर तुम्हारे लिए ज़िंदगी की एक मुद्दत मुकर्रर की, और एक दूसरी मुद्दत भी है जो इसके हाँ तयशुदा है, मगर तुम लोग हो कि शक में पड़े हुए हो। वही एक अल्लाह आसमानों में भी है और ज़मीन में भी, तुम्हारे खुले और छुपे सब हाल जानता है। जो बुराई या भलाई तुम कमाते हो, अल्लाह इससे खूब वाकिफ है। मुहासबे का पॉइंट, क्या मुझे इस बात का यकीन है कि मेरी हर बुराई और हर भलाई से अल्लाह वाकिफ है। लोगों का हाल ये है कि उनके रब की निशानियों में कोई निशानी ऐसी नहीं जो इनके सामने आई हो और उन्होंने इससे मुंह ना मोड़ लिया हो। चुनाचे अब जो हक इनके पास आया तो इसे भी उन्होंने छुटला दिया। अच्छा, जिस चीज़ का वो अब तक मजाक उड़ाते रहे, अन करीब इसके मुतल्लिक कुछ खबरें इनको पहुँचेंगी। क्या उन्होंने नहीं देखा कि इनसे पहले कितनी ऐसी कौमों को हम हलाक कर चुके हैं जिनका अपने अपने ज़माने में दौर दौरा रहा। उनको हमने ज़मीन में वो इक्तदार बख्शा था जो तुम्हें नहीं बख्शा। इन पर हमने आसमान से खूब बारिशें बरसाईं और इनके नीचे नहरें बहा दीं, मगर उन्होंने कुफ्रान नेमत कर दिया। फिर हुआ क्या, फ़ाहलक ना हम भी जुनू भी हम, आखिरकार हमने इनको इनके गुनाहों की पादाश में तबाह कर दिया और इनकी जगह दूसरी कौमों को ले आए। क्या हमें इस बात का यकीन है कि गुनाहों की पादाश में कौमें हलाक कर दी जाती हैं। कभी हम पे कोई इनफरादी या इज्तमाई मुसीबत आए तो कितने लोग हैं उन मुसीबतों का रुख अपने गुनाहों की तरफ मोड़ें, सोचने की बात है। ऐ पैगंबर, अगर हम तुम्हारे ऊपर कोई कागज़ में लिखी हुई किताब भी उतार देते और लोग इसे अपने हाथों से छूकर भी देख लेते, तब भी जिन्होंने हक का इनकार किया है वो यही कहते रहते कि ये तो सरीख जादू है। सच है ना, जिसको नहीं मानना होता वो नहीं मानता, कहते थे ये कहाँ से बोलता है। कोई किताब होती, कोई लिखा हुआ आता, पढ़ा हुआ आता, फिर देखते कोई हवाला दे। अल्लाह कह रहे हैं आप किताबें कुरान इनके हाथ में भी दे देते, ये कहते नहीं ये तो जादू है, यानी ना मानने के सो बहाने। कहते हैं इस नबी पर कोई फरिश्ता क्यों नहीं उतारा गया, अगर कहीं हमने फरिश्ता उतार दिया होता तो अब तक कभी का फैसला हो चुका होता, फिर इन्हें कोई मोहलत ना दी जाती। और अगर हम फरिश्ते को उतारते तब भी उसको इंसानी शक्ल में उतारते, इस तरह इन्हें इस शुबे में मुबतला कर देते जिसमें अब ये मुबतला किए गए। ए नबी, तुमसे पहले भी बहुत से रसूलों का मजाक उड़ाया गया, मगर इन मजाक उड़ाने वालों पर बिलाखिर वही हकीकत मुसल्लत होकर रही जिसका वो मजाक उड़ाते थे। कभी हमारा भी दीन पर मजाक उठा? यहाँ नुक्ता लिखिए, जब कभी दीन पर अमल करने की वजह से कोई मेरा मजाक उड़ाता है तो मैं नबी सल्लल्लाहु अलैहि वसल्लम को याद करती हूँ और इस पर खुशी का इजहार करती हूँ कि आज एक सुन्नत मुझसे अदा हो गई। दूसरी सुन्नतों पे तो हम बहुत फ़िक्र करते हैं, लेकिन क्या इस सुन्नत की फ़िक्र करते हैं कि दीन के रास्ते में हम भी दीवाने कहलाएं, लोग हमारा भी मजाक उड़ाएं, लोग हमें भी दीवाना और मजनू कह दें? अल्लाह अकबर। लेकिन इसके लिए हौसला चाहिए होता है। फिर देखो कि इन झुटलाने वालों का क्या अंजाम हुआ। قُلْ لِمَنْ مَا فِي السَّمَاوَاتِ وَالْأَرْضِ, अब यहाँ जो आयतें ना, ये ख़ास तौर पर एथियस्ट किस्म के लोगों को बात पहुँचाने के लिए बड़ी खूबसूरत है, जो ये कहते हैं ये खुद ही बन गया, कोई कुछ नहीं हुआ, ऐसे ही चलेगा, सब कुछ चलेगा। तो अल्लाह ताला कहते हैं इनसे पूछो, आसमानों और ज़मीन में जो कुछ है वो किसका है? कहो, सब कुछ अल्लाह ही का है। दुनिया में किसी का बहुत कुछ हो तो उसके साथ ही क्या जहन में ख्याल आता है? सुपर पावर, और सुपर पावर के साथ ही जुल्म और बर्बरियत। लेकिन अल्लाह कहते हैं सब कुछ मेरा है। इसके बावजूद कतबाला नफ्सिहि रहमा, उसने रहम और करम का शेवा अपने ऊपर लाजिम कर लिया, इसीलिए वो नाफरमानी और सरकशियों पर तुम्हें जल्दी नहीं पकड़ता। क़यामत के रोज़ वो ज़रूर तुमको जमा करेगा। ये बिल्कुल गैर मुश्तबे हकीकत है, मगर जिन लोगों ने अपने आप को ख़ुद तबाही के ख़तरे में मुब्तला कर दिया वो इसको मानते ही नहीं। सच है ना? क्या हमें इस बात का यकीन है कि अल्लाह की रहमत उसके गज़ब पे भारी है? हदीस में आता है कि अल्लाह के रहम का अगर हाल कुफार को भी हो जाए तो वो भी जन्नत की उम्मीद लगा लेंगे, लेकिन अल्लाह के गज़ब का अगर हाल ईमान वालों को पता चल जाए तो वो भी जन्नत से महरूम हो जाएंगे। हकीकत यह कि ये अल्लाह की रहमत है कि आज हम इस ज़मीन पर चल रहे हैं। हमारे गुनाहों पर अगर वो हमें पकड़ता तो कब के ख़त्म कर दिए जाते। अब उसके रहम के कुछ इजहार। वलहू मा सकन फिल लैली वन नहार, रात के अंधेरे और दिन के उजाले में जो कुछ ठहरा हुआ है सब अल्लाह का है, वो सब कुछ सुनता और जानता है। कहो, अल्लाह को छोड़कर क्या मैं किसी और को अपना सरपरस्त बना लूँ? उस खुदा को छोड़कर जो ज़मीन व आसमान का खालिक है और जो रोज़ी देता है रोज़ी लेता नहीं। कहो, मुझे तो यही हुक्म दिया गया कि सबसे पहले मैं इसके आगे सरे तस्लीम खम कर दूँ, और ताकीद की गई कि कोई शिर्क करता है तो करे, तू बहरहाल मुशरिकों में शामिल ना होना। قُلْ إِنِّي أَخَافُ إِنْ عَصَيْتُ رَبِّي عَذَابَ يَوْمٍ عَظِيمٍ, कहो, अगर मैं अपने रब की नाफरमानी करूँ तो मुझे अपने ऊपर बड़े खौफनाक दिन के अजाब का डर है। ये कौन सा दिन है? मैं युसरफन हो जाऊँ मैजिन फ़कत रहमा, उस दिन जो सज़ा से बच गया उस पर अल्लाह ने बड़ा रहम किया और यही नुमाया कामयाबी है। यहाँ अल्लाह ताला ने एक बड़ा खूबसूरत जुमला हमें सिखाया। इंसानों की जिस दुनिया में हम रहते हैं ना, और जहाँ से उठ के आकर हम कुरान सुनते हैं, उनमें से बहुत सारे लोग हैं जो अभी कुरान पाक को नहीं समझ पाए, या अभी ख्वाहिशों के अंधेरों में पता होने के बावजूद भटके हुए हैं। कभी भी वो आपको अगर किसी ऐसी बात पे मजबूर करें जो अब आप कुरान पाक में से पढ़ते और सुनते जा रहे हैं कि जो दुरुस्त नहीं है, ये मना है, अब आप सोच में पड़ जाते क्या कहूँ, करूँ कि ना करूँ, नहीं दिल नहीं जाता, जवाब क्या दूँ, ये करूँ। तो यहाँ से एक जुमला हाईलाइट कर लें, जब कभी कोई आपको किसी गुनाह पे मजबूर करे, वो घर वाला और घर वाली भी हो सकती है, तो ये आयत का टुकड़ा बोल दे, इन्नी अखाफ इन असैतु रब्बी अज़ाब यौमिन अज़ीम, मुझे अपने रब से डर लगता है। कोई कहता है कर लो ये काम, ये कर लो, शर्त ये कि इस जुमले के बोलने के बाद आप और कुछ ना बोलें। आप देखिए कि कैसे दिल पिघलते, मुझे अपने रब से डर लगता है, अपने लफ्ज़ों में बोल दें, नहीं अब मुझे अल्लाह से डर लगता है, आओ ये देख लो, ये कर लो, ये खा लो, ये बोल दो, ये सुन लो, आओ थोड़ी गिफ्तें कर लें। कहते तो लोग नहीं है, यही कहते हैं आओ दुख सुख कर लें, नहीं मुझे अपने रब से डर लगता है, नहीं मुझे अजाब से डर लगता है। कुछ तो कहो, तुम्हें हुआ क्या है, क्या हो गया, तुम्हारी ज़िंदगी इतनी फीकी क्यों हो गई है, ये तुमने अपने हुलिये को क्या कर लिया है? बस मुझे अपने रब से डर लगता है, नहीं मुझे उस दिन की पकड़ का डर है। कोई 10 बातें पूछे तो एक ही जवाब, 100 पूछे तो एक ही जवाब, جب ایک بندہ اللہ کو اس طرح پا لیتا ہے تو اللہ تعالیٰ اس کو کامیابیوں کی نوید سناتا ہے۔ اس کے بعد جو اگلی آیت ہے نا، اس کو بھی ہائی لائٹ کر لیں، بہادر بنانے والی آیت ہے، دل کو ساری دنیا کے خوف سے بے نیاز کرنے والی آیت ہے۔ وَإِن يَمْسَسْكَ اللَّهُ بِضُرٍّ فَلَا كَاشِفَ لَهُ إِلَّا هُوَ، اگر اللہ تمہیں کسی قسم کا نقصان پہنچائے تو اس کے سوا کوئی نہیں جو تمہیں اس نقصان سے بچا سکے۔ وَإِن يَمْسَسْكَ بِخَيْرٍ فَهُوَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٍ، اور اگر وہ تمہیں کسی بھلائی سے بہرا من کر دے تو وہ ہر چیز پر قادر ہے، اور وہ اپنے بندوں پر کامل اختیارات رکھتا ہے اور دانا اور باخبر ہے۔ یہ ہے وہ چیز جو بندے کو جرات دیتی ہے۔ آپ دیکھیے کہ عموماً دنیا میں ہم جو لوگوں کے ساتھ اچھے معاملات رکھتے ہیں نا، اس کے پیچھے دو فیکٹرز ہیں، ایک ہم ان سے ڈرتے ہیں، خوف ہے کہ یہ ناراض ہو جائیں گے تو ان کی محبتیں کم ہو جائیں گی، کسی کو مال کا خوف ہے، کسی کو دوسرا ہے، اور دوسرا ہم جو لوگوں کی غلط باتیں بھی مانتے ہیں نا تو کسی امید میں، کسی لالچ میں، چلو ان کو خوش رکھو دیکھنا بچوں کے رشتے ہو جائیں گے، اچھا ذرا ان کی بات مان لو تو دیکھنا فلاں جگہ ہمارا نام ہوگا۔ جس بندے کو اللہ تعالیٰ کی اس بات پہ یقین آ گیا جو کائنات کا بہت بڑا سچ ہے کہ اللہ دینا چاہے تو کوئی لے نہیں سکتا، اپنے آپ کو کہیں، اونچی آواز سے کہیں، جب کسی کا دھڑکا آئے نا، ہائے میری چیز کوئی لے نہ لے، ہائے میری جاب کوئی نہ لے، ہائے میری جگہ جہاں میں نے رشتہ کرنا تھا بچے کا وہاں کوئی اور نہ کر لے، ہائے میری، ہائے میری، سارے غم دوسری طرف چلے جائیں گے، آپ کہیں نہیں میرا رب چاہے گا تو کچھ نہیں ہوگا۔ اور حقیقت ہے ساری دنیا کے انسان آپ کے خلاف ہو جائیں، آپ کو بدنام کرنا چاہیں، آپ کے راستے سے لوگوں کو روکنا چاہیں، آپ کے خلاف غلط فہمیاں ڈال دیں، اگر اللہ نے آپ کو فائدہ دینا ہے تو اللہ دے کے رہے گا۔ لوگوں نے مکے کے راستے بند کر دیے تھے کہ محمد صلی اللہ علیہ وسلم تک نہ پہنچنا، اتنے ہی زیادہ پہنچ گئے، اور دوسری طرف ساری دنیا کے لوگ آپ کو خیر دینا چاہیں، ماں باپ بچوں کا فائدہ چاہیں، ان کو غذائیں کھلائیں، ان کے لیے اچھے رشتے ڈھونڈیں، ان کو دنیا کی ہر نعمت دیں، اگر اللہ نے نصیب میں غم لکھا ہوا تو مل جائے گا۔ تو پھر کس سے تعلق جوڑنا ہے؟ اس رب سے جوڑنا ہے، نفع اس کے پاس ہے، نقصان اس کے پاس ہے، اس کو خوش کر لیں گے سب پیچھے، یہ سب مٹی کے پتلے ہیں، ڈمیز ہیں جن کو ہم خوش کرتے ہیں۔ کتنا بیوقوف ہوگا وہ بچہ جو صرف کھلونوں میں کسی کو اپنی ماں اور باپ بنا کے کہ یہ میری ممی ہے میں اس کو خوش کر رہا ہوں، یہ میرا ابو ہے اس کو خوش کر رہا ہوں، اور اپنی سگی ماں اور باپ کو چھوڑ دے۔ کیا اچھا ہمارا یہی حال نہیں ہوا وہ؟ اللہ ہمیں مخلوق کے دباؤ سے نکال کر اپنی طرف لاتا ہے۔ ان سے پوچھو کس کی گواہی سب سے بڑھ کر ہے، کہو میرے اور تمہارے درمیان اللہ گواہ ہے، یہ قرآن میری طرف بذریعہ وہی بھیجا گیا تاکہ تمہیں اور جس جس کو یہ پہنچے سب کو آگاہ کر دوں، کیا واقعی تم لوگ یہ شہادت دے سکتے ہو کہ اللہ کے سوا دوسرے خدا بھی ہیں؟ کہو میں تو اس کی شہادت ہرگز نہیں دے سکتا، کہو اللہ ہی تو ہے اور میں اس شرک سے قطعی بیزار ہوں جس میں تم مبتلا ہو۔ سچ یہ کتاب پہچان دیتی ہے اپنی؟ جب ہم اس کتاب کو بغیر تعصب کے پڑھتے اور سنتے ہیں تو یقین آ جاتا ہے نا کہ یہی ہے وہ چیز جس کی ہمیں ضرورت تھی، طلب تھی۔ ایک خاتون تھی تو وہ اسلام کی طرف آئیں، پھر آہستہ آہستہ بہت زیادہ، یعنی جب اللہ نے ان کا سینہ کھولا تو قرآن کی طرف آ گئیں، جب انہوں نے قرآن پاک پڑھا، سمجھ کے پڑھا، تو کہتی ہیں کہ میرا دل چاہتا ہے کہ میں دنیا کے سب سے اونچے پہاڑ پہ جاؤں اور میں چیخ چیخ کے لوگوں کو بتاؤں کہ لوگوں میں نے سچ کو پا لیا ہے، لوگوں میں نے سچ کو پا لیا۔ جب کوئی سچ کو پا لیتا ہے تو چپ نہیں رہ سکتا، اگر آج ہم چپ ہیں نا تو اس کی وجہ یہ کہ ابھی ہم نے سچ کو پایا نہیں۔ یہ کتاب چپ نہیں رہنے دیتی، تڑپ لگ جاتی ہے۔ اللہ کے نبی کہتے ہیں لوگوں جو میں دیکھ رہا ہوں آخرت کے معاملے، اگر تم دیکھو تو بستروں سے آرام لینا چھوڑ دو، جنگلوں میں چلے جاؤ۔ جس کو سامنے کی آگ جلتی بھی دکھے کیا وہ سوتا رہے گا؟ اور ہمسائے کو سونے دے گا؟ رشتہ داروں کو سونے دے گا؟ بیوی بچوں کو سونے دے گا؟ شوہر کو نہیں ٹوکے گا کہ نہیں مائنڈ نہ کر جائیں؟ ہرگز نہیں۔ قل ایو شیئن اکبر شہادتن قل اللہ، ان سے پوچھو کس کی گواہی سب سے بڑھ کر ہے، کہو میرے اور تمہارے درمیان اللہ گواہ ہے، اور یہ قرآن میری طرف بذریعہ وحی بھیجا گیا تاکہ تمہیں اور جس جس کو یہ پہنچے سب کو آگاہ کر سکوں، کیا واقعی تم لوگ یہ شہادت دے سکتے ہو کہ اللہ کے ساتھ دوسرے خدا بھی ہیں؟ کہو میں تو اس کی شہادت ہرگز نہیں دے سکتا۔ کہو خدا تو وہی ایک ہے اور میں اس شرک سے قطعی بیزار ہوں جس میں تم مبتلا ہو۔ جن لوگوں کو ہم نے کتاب دی وہ اس بات کو اس طرح بغیر شبے کے پہچانتے ہیں جیسے ان کو اپنے بیٹوں کو پہچاننے میں کوئی شبہ نہیں آتا، مگر جنہوں نے خود اپنے آپ کو خسارے میں ڈال دیا وہ ہرگز اس کو نہیں مانتے۔ وَمَنْ أَظْلَمُ مِمَّنِ افْتَرَى عَلَى اللَّهِ كَذِبًا، اور اس شخص سے بڑھ کر ظالم کون ہوگا جو اللہ پر جھوٹا بہتان لگائے یا اللہ کی نشانیوں کو جھٹلائے؟ یقیناً ایسے ظالم کبھی فلاح نہیں پا سکتے۔ وَيَوْمَ نَحْشُرُهُمْ جَمِيعًا، جس روز ہم سب کو اکٹھا کریں گے، سوچیے ذرا اس دن کیا ہوگا، اور مشرکوں سے پوچھیں گے کہ اب وہ تمہارے ٹھہرائے ہوئے شریک کہاں ہیں جن کو تم اپنا خدا سمجھتے تھے، تو وہ اس کے سوا اور کوئی فتنہ نہ اٹھا سکیں گے کہ یہ جھوٹا بیان دے دیں کہ ہمارے آقا تیری قسم ہم ہرگز مشرک نہ تھے۔ دیکھیے ساری زندگی شرک میں گزاری اور وہاں جا کے جھوٹ بول دیں گے کہ اللہ تعالیٰ ہم نے تو کوئی شرک ہی نہیں کیا۔ مشرک کبھی نہیں مانتا۔ دنیا میں بھی آپ کسی بڑے سے بڑے شرک میں مبتلا شخص کو روکیں ٹوکیں تو وہ کہیں گے میں شرک تھوڑی کر رہا ہوں۔ تو شرک کی ایک بہت بڑی پہچان ہے کہ مشرک کبھی بھی مانتا نہیں ہے کہ ہم مشرک ہیں۔ اب جو عادت پڑی ہوگی کل قیامت کے دن پھر جا کے وہی بات کہیں گے کہ اللہ تعالیٰ تیری قسم ہم کبھی مشرک نہیں تھے۔ دیکھو اس وقت یہ کس طرح اپنے اوپر جھوٹ کھڑیں گے، اور وہاں ان کے سارے بناوٹی معبود گم ہو جائیں گے۔ ان میں سے بعض لوگ ایسے ہیں جو کان لگا کر تمہاری بات سنتے ہیں، مگر حال یہ ہے کہ ان کے دلوں پر پردے پڑے ہیں جن کی وجہ سے ان کو کچھ نہیں سمجھ آتا اور ان کے کانوں میں بوجھ ہے۔ ہم اپنا محاسبہ کریں اور اللہ سے دعا کریں کہ کہیں ایسا تو نہیں کہ سن کے بھی نہ سنیں اور جان کے بھی نہ جانیں، کہ سب کچھ سننے پر بھی کچھ نہیں سنتے، وہ خواہ کوئی نشانی دیکھ لیں اس پر ایمان لا کر نہ دیں گے۔ حد یہ ہے کہ جب یہ تمہارے پاس آ کر تم سے جھگڑتے ہیں تو ان میں سے جن لوگوں نے انکار کا فیصلہ کر لیا ہے وہ ساری باتیں سننے کے بعد یہی کہتے ہیں یہ تو پچھلے لوگوں کی کہانیوں کے سوا اور کچھ نہیں۔ یعنی یہ اولڈ ڈیٹڈ باتیں آج بھی آپ لوگوں کو بڑے پیار سے بتائیں گے نا، ہم قرآن پڑھ رہے ہیں تو کہیں گے 1400 سال پرانی کتاب، لو اتنی پرانی، کوئی اور کام کر لو۔ کل بھی یہی لوگ کہتے تھے، جس نے بھی اللہ کے نبی کی بات کو مانا تو لوگ کہتے ہیں یہ بیکورڈ لوگوں کی چیزیں ہیں، کرنا ہے تو کوئی اور بڑا کام کرو، کوئی کمپیوٹر کورس کرو، کوئی کچھ کرو۔ تو اللہ تعالیٰ کہتے ہیں تم سے بھی کل آ کے وہ یہی کہیں گے کہ بہت پرانی باتیں سنتے ہو، اور وہ اس سچی بات کو قبول کرنے سے لوگوں کو روکتے ہیں۔ ہم اپنا محاسبہ کریں، کیا میں لوگوں کو سچ سے روکتی تو نہیں ہوں اور خود بھی اس سے دور بھاگتے ہیں؟ دوسرا نقطہ، کیا میں سچ سے دور تو نہیں بھاگتی؟ وہ سمجھتے ہیں کہ اس حرکت سے وہ تمہارا کچھ بگاڑ رہے ہیں، حالانکہ دراصل یہ خود اپنی تباہی کا سامان کر رہے ہیں، مگر انہیں اس کا شعور نہیں۔ سچ ہے نا، ہر روکنے والا یہ سوچتا ہے کہ میں دوسرے کا نقصان کر رہا ہوں، لیکن در حقیقت وہ خود کو روک رہا ہے۔ کاش تم اس وقت ان کی حالت دیکھ سکتے۔ اب یہاں ذرا تصور میں لائیے منظر ہے قیامت کا، جب وہ دوزخ کے کنارے کھڑے کیے جائیں گے، اس وقت وہ کہیں گے یا لیتنا نرد لا نکذب بآیات ربنا ونکون من المؤمنین، کاش کوئی ایسی صورت ہو کہ ہم دنیا میں پھر واپس بھیجے جائیں اور اپنے رب کی نشانیوں کو نہ چھٹلائیں اور ایمان لانے والوں میں شامل ہو جائیں۔ یہ ہے قیامت کے دن کی حسرت۔ ایک دفعہ میں کوئی موقع دے، زندگی میں کبھی ایسا ہوا بالکل آخری لمحوں پہ آپ کسی کام کو نہ کر سکے اور وقت پورا ہو گیا، آپ کہتے ہیں ایک دفعہ موقع ملے؟ بالکل اسی طرح اس دنیا میں بہت سارے موقع ہوتے ہیں ہم سب کے پاس نیکیوں کے۔ اللہ تعالیٰ کہہ رہے ہیں جو زندگی کو ضائع کر کے گئے ہوں گے میدان محشر میں کھڑے ہوئے بھیک مانگ رہے ہوں گے کہ کاش ایک بار دنیا میں بھیج دیا جائے۔ حالانکہ دیکھا جائے تو دنیا میں کئی بار اللہ ہمیں دوبارہ بھیجتا ہے، کسی بیماری سے بچ جاتے ہیں، حادثہ ہوتے ہوتے بچ جاتا ہے، تکلیف سے نکل آتے ہیں لیکن پھر انہی کاموں میں لگ جاتے ہیں۔